الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله فیضان قرآن کے سلسلے میں حاضر ہیں اور آج قرآن پاک کی مشہور سورت سورۃ الرحمن کی ابتدا سے قرآن پاک کا درس سنیں گے۔ سورہ رحمان مکہ مکرمہ میں نازل ہوئی، اس میں 3 رکوع اور 78 آیات ہیں۔ اس سورہ مبارکہ کے بہت سے فضائل ہیں۔ نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا، ہر چیز کے لیے ایک زینت ہے اور قرآن کی زینت سورہ رحمان ہے۔ ابتدا ہوتی ہے بسم اللہ الرحمن الرحیم، الرحمن علم القرآن، رحمان نے قرآن سکھایا۔ خلق الانسان علمہ البیان، انسان کو پیدا کیا اسے بیان سکھایا۔ انسان کو پیدا کیا اور اسے بیان سکھایا، اسے کیا مراد ہے؟ اس کی متعدد تفسیریں کی گئی ہیں۔ ایک تفسیر تو یہ ہے کہ انسان سے مراد یہاں پر انسان کامل، یعنی ہمارے پیارے آقا صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی ذات مبارکہ ہے۔ اس اعتبار سے ترجمہ بنے گا کہ انسانیت کی جان محمد کو پیدا کیا، انسان کامل محمد کو پیدا کیا۔ اور بیان سے مراد ہوگا ما کانا و ما یکون کا علم۔ ما کانا اور وما یکون کا مطلب ہوتا ہے کہ جو ہو چکا اور جو آئندہ ہوگا، اس سب کا علم، یعنی ماضی، حال، استقبال، تینوں زمانوں کا علم، اسے کہتے ہیں علم ما کانا و ما یکون۔ کائنات کی تخلیق سے لے کر اب تک جو ہو چکا اور اب سے لے کر آئندہ جنت میں داخل ہونے تک اور اس کے بعد کے بھی برسوں اور صدیوں تک کے زمانے کا جو علم ہے، وہ اللہ تبارک و تعالی نے اپنے حبیب علیہ الصلوۃ والسلام کو عطا فرمایا۔ تو اس اعتبار سے ترجمہ بنے گا کہ انسانیت کی جان محمد کو پیدا کیا، ما کانا و ما یکون کا بیان انہیں سکھایا۔ یہ ترجمہ اعلی حضرت امام اہل سنت مجدد دین و ملت الشاہ امام احمد رضا خان علی رحمۃ الرحمن کا ہے۔ اور دوسرا ایک اور جو اس کا ترجمہ ہے وہ یہ ہے کہ انسان کو پیدا کیا اسے بیان سکھایا۔ انسان سے مراد جن سے انسان، یعنی جس میں حضرت آدم علیہ السلام بھی ہیں اور آپ کی جملہ اولاد بھی ہے، اور اسے بیان سکھایا کہ اسے قوت گویائی عطا فرمائی، اپنے معافی ضمیر کو اپنی زبان سے ظاہر کرنے کا ملکہ عطا فرمایا۔ جیسے ہمیں بولنے کی طاقت ہے، جو میرے دل میں ہے میں اسے بیان کرنا چاہتا ہوں تو میں اسے بیان کر دیتا ہوں، اسی طرح ہر انسان کے اندر یہ طاقت ہوتی ہے، اور یہ وہ طاقت ہے کہ جو انسان کو دیگر حیوانوں سے ممتاز کرتی ہے۔ جیسے جانور ہیں تو جتنے بھی جانور ہیں وہ بول کر اپنی بات نہیں کہہ سکتے، اور ان کے طریقے ہوں گے، اشارے ہیں، دیگر ان کے جو ان کا اپنا ہوگا اس کے اعتبار سے وہ کرتے ہوں گے، لیکن وہ کہ الفاظ کی صورت میں اپنا معافی ضمیر بیان کرنا جو ہے، یہ اللہ تعالیٰ نے انسان کو سکھایا۔ تو یہ اللہ تعالیٰ کی نعمتوں میں سے بڑی عظیم نعمت ہے، قوت گویائی، اپنا معافی ضمیر الفاظ میں بیان کرنا، یہ بڑی عظیم نعمت ہے۔ کبھی کسی گونگے سے پوچھ کے دیکھیں کہ بولنے کی نعمت کتنی بڑی ہے، اور یا پھر تجرباتی طور پہ 2-4 دن کے لیے اپنی زبان کو بند کر لیں، جو بھی بات کرے زبان سے نہ کرے، اشارے سے کرے۔ 2-3 دن جب اپنی ہر بات کو آپ اشارے سے کریں گے اور زبان سے ایک لفظ نہیں ادا کریں گے تو پتہ چل جائے گا کہ یہ جو قوت گویائی ہے، یہ جو فرمایا کہ علمہ البیان، یہ جو بولنے کی قوت ہے، یہ قوت نطق ہے، یہ کتنی عظیم قوت ہے۔ اب اللہ تعالیٰ مزید اپنی نعمتیں بیان فرماتا ہے، اور اس سورہ مبارکہ کا اسلوب یہی ہے کہ اس میں اللہ تعالیٰ نے کثرت سے اپنی نعمتوں کو بیان کیا، اپنی قدرتوں کو بھی بیان فرمایا، اپنی نعمتوں کو بھی بیان فرمایا۔ ارشاد فرمایا اور ان نعمتوں کو بیان کر کے پھر بار بار اللہ تعالیٰ نے فرمایا کہ تم اپنے رب کی کون کون سی نعمت کو جھٹلاؤ گے، خدا نے یہ نعمت دی، یہ نعمت دی، یہ نعمت دی، کون سی نعمت کو جھٹلاؤ گے؟ تو یہ ایک بڑا مؤثر اور دلوں میں اتار دینے والا انداز ہے جو اس سورہ مبارکہ کے اندر ذکر ہے اور بیان فرمایا گیا. آگے ارشاد ہوتا ہے الشمس والقمر بحسبان، سورج اور چاند ایک حساب سے ہیں، سورج اور چاند ایک خاص حساب سے ہیں، اللہ تعالیٰ کے مقرر کردہ ایک معین اندازے کے مطابق اپنے اپنے برجوں میں اور اپنی اپنی منزلوں میں حرکت کر رہے ہیں. سورج اپنے اعتبار سے، چاند اپنے اعتبار سے، یہ خاص حساب میں ہے، خاص حساب سے ہے. اور پھر اسی کے ذریعے دنوں کا وجود آتا ہے، دنوں سے ہفتے بنتے ہیں، ہفتوں سے مہینے بنتے ہیں، دنوں سے مہینے بنتے ہیں، ان سے پھر سال وجود میں آتے ہیں. تو یہ جو سارا حساب کتاب اور سارا نظام ہے وہ سورج اور چاند کی اس انداز اور اس نظام کے ذریعے ہے. آگے ارشاد ہوتا ہے وَالنَّجْمُ وَالشَّجَرُ يَسْجُدَانَ، اور بغیر تنے والی نباتات اور درخت سجدہ کرتے ہیں. بغیر تنے والی نباتات، بیلیں، جیسے انگور کی بیل ہے زمین پہ بچھی ہوتی ہے، اور اسی طرح اور بہت سارے پھل کہ جو زمین پر بچھے ہوتے ہیں، کھڑے نہیں ہوتے، ان کا تنا نہیں ہے، جیسے آم کا درخت ہے، کھجور کا درخت ہے، کیلے کا درخت ہے، مالٹے کا درخت ہے، سب کا تنا ہوتا ہے، درخت ہوتا ہے، اس کے اوپر پھل لگتا ہے. لیکن بہت سارے وہ پھل ہیں کہ جو بیل کی صورت میں ہوتے ہیں، کہ ان کے اوپر جو ہے وہ ان کے تنے نہیں ہوتے. تو عربی زبان میں اسے نجم کہتے ہیں، بغیر تنے والی نباتات. اور اشجر، تنے والے جیسے درخت. فرمایا کہ یہ دونوں طرح کی نباتات جو ہیں یہ اللہ تعالیٰ کو سجدہ کرتی ہیں، اللہ تعالیٰ کو سجدہ کرتی ہیں. یہاں سجدے سے کیا مراد ہے؟ اس میں علماء کرام نے دو معنی بیان کیے. ایک تو معنی یہ بیان کیا کہ یہ بیلیں اور یہ درخت، یہ ان کے جو سائے بنتے ہیں، چھوٹا بنے یا بڑا بنے، یہ اللہ تعالیٰ کو سجدہ کرتے ہیں، کہ سائے جھکے ہوتے ہیں، وہ خدا کے سامنے جھکے ہوتے ہیں. اور دوسرا معنی یہ بیان کیا کہ ان کا اللہ تعالیٰ کے نظام کے تابع ہونا اور خدا کے احکام کا پابند ہونا، کہ خدا جیسے چاہتا ہے یہ پھلتے ہیں، پھولتے ہیں، بڑھتے ہیں اور فنا ہوتے ہیں. تو ان کا جو اپنا وجود ہے اس کا خدا کے احکام کے امر کے تابع ہونا، یہ خدا کو سجدہ کرنا ہے. تو اس اعتبار سے فرمایا کہ یہ بغیر تنے والی نباتات اور درخت سجدہ کرتے ہیں، یعنی سجدہ کرتے ہیں اللہ تعالیٰ کو. اس کے بعد فرمایا وَالسَّمَاءَ رَفَعَهَا وَوَضَعَ الْمِيزَانَ أَلَّا تَطْغَوْا فِي الْمِيزَانَ، اور آسمان کو اللہ نے بلند کیا اور ترازو رکھی کہ تولنے میں نا انصافی نہ کرو. آسمان کو اللہ تعالیٰ نے بلند کیا. آسمان اپنے مرتبے کے اعتبار سے بھی بلند ہے، اور اپنے جو ہے وہ وجود کے اعتبار سے بھی بلند ہے، کہ اپنے اس کا محل ہے وہ زمین کے اوپر ہے. تو اللہ تعالیٰ نے آسمان کو بلند کیا، اور اللہ تعالیٰ نے ترازو رکھی، اور ساتھ میں حکم دیا کہ تولنے میں نا انصافی نہ کرو. اس سے کیا مراد ہے؟ اس سے مراد یہ ہے کہ اللہ تعالیٰ نے جو ترازو رکھی، ووضع المیزان، ترازو رکھی، اس سے مراد یہ ہے کہ اللہ تعالیٰ نے عدل کا حکم دیا. کیونکہ اس کو یوں کہہ لے کہ جیسے انصاف کا ترازو ہم لفظ استعمال کرتے ہیں، تو اللہ تعالیٰ نے انصاف کے پیمانے اتارے، انصاف کے اصول نازل فرمائے، عدل و انصاف کا حکم دیا، اور جن چیزوں کے ذریعے تولا جاتا ہے ان کو خدا نے پیدا کیا، اور خدا نے حکم دیا کہ عدل و انصاف کے ساتھ پیمائش کیا کرو، عدل و انصاف کے ساتھ تولا کرو، عدل و انصاف کے ساتھ وزن کیا کرو. یہ نہ ہو کہ ناپ تول کے اندر ڈنڈی مارو، ناپ تول میں کمی بیشی کرو، سودا بیچنے کے اندر، لین دین کے اندر دوسرے کے ساتھ دھوکا اور فراڈ کرو. یہ اسلام کے اندر حرام ہے، اور قرآن پاک کے اندر اس کا بڑی کئی جگہ پر، ایک جگہ پر نہیں کئی جگہ پر اس کے احکام کو بیان کیا گیا اور بڑی شدت کے ساتھ بیان کیا گیا۔ یہیں پر اگلی آیت بی سی کے متعلق ہے، ارشاد ہوتا ہے وَأَقِيمُ الْوَزْنَ بِالْقِسْطِ وَلَا تُخْسِرُ الْمِيزَانَ، اور انصاف کے ساتھ تول قائم کرو اور وزن نہ گھٹاؤ، انصاف کے ساتھ تول قائم کرو اور وزن نہ گھٹاؤ۔ یہ وزن میں کمی بیشی کرنا، ناپ تول میں ڈنڈی مارنا، یہ اس قدر کبھی عمل ہے اور اس قدر برا عمل ہے کہ اللہ تعالیٰ نے ایک جگہ نہیں یعنی درجنوں جگہ پر اس کو بیان کیا گیا۔ حضرت شعیب علیہ السلام کا واقعہ اللہ تعالیٰ نے جہاں بیان فرمایا تو چونکہ ان کی قوم کے اندر ناپ تول میں ڈنڈی مارنا، وزن میں کمی بیشی کرنا، یہ اس میں بہت زیادہ عادت بد ان کے اندر پائی جاتی تھی قوم کے اندر، تو اللہ تعالیٰ نے حضرت شعیب علیہ السلام کے ذریعے بار بار ان کو حکم دیا کہ ناپ تول میں ڈنڈی نہ مارو، خیانت نہ کرو، بددیانتی نہ کرو، یہ کرپشن کا ارتکاب نہ کرو۔ اور قرآن پاک کی اور کتنی آیتیں، ایک اور چند آیات ہیں سورہ متففین کے اندر، وہ میں اس کا ترجمہ اور اس کی آیتیں تلاوت کرتا ہوں، تو غور کریں کہ اسلام اس کے بارے میں کس قدر تاکید کے ساتھ احکام دیتا ہے۔ فرمایا ویل للمطففین الذین اذا اکتالوا علی الناس یستوفون واذا کالوہم او وزنوہم یخسرون الا یظن اولئک انہم مبعوثون لیوم عظیم یوم یقوم الناس لرب العالمین۔ کم تولنے والوں کے لیے خرابی ہے وہ لوگ کہ جب دوسرے لوگوں سے ناپ لیں تو پورا وصول کریں، اور جب انہیں ناپ یا تول کر دیں تو کم کر دیں۔ کیا یہ لوگ یقین نہیں رکھتے کہ انہیں اٹھایا جائے گا ایک عظمت والے دن کے لیے جس دن سب لوگ رب العالمین کے حضور کھڑے ہوں گے۔ اللہ اکبر، اگر ایمان دل کے اندر زندہ ہے اور ایمان واقعتاً جو ہے وہ موجود ہے تو یقین کیجئے کہ یہ آیتیں دلوں کو ہلا دینے والی ہیں۔ اللہ تعالیٰ فرماتا ہے کہ کم تولنے والوں کے لیے بربادی ہے، تباہی ہے، ہلاکت ہے، ان کے لیے خرابی ہے کہ جب لوگوں سے ناپ لیتے ہیں تو پورا وصول کرتے ہیں، لیکن جب ناپ یا تول کر دیتے ہیں تو کم کر دیتے ہیں، ڈنڈی مارتے ہیں، خیانت کرتے ہیں۔ فرمایا کہ کیا یہ لوگ یقین نہیں رکھتے کہ ان کو خدا کی بارگاہ میں پیش ہونا ہے؟ کیا ان لوگوں کا ایمان نہیں ہے کہ ان کو ایک بڑی عظمت والے دن اٹھایا جائے گا اور رب العالمین کی بارگاہ میں کھڑا کیا جائے گا، ان کو حساب دینا پڑے گا؟ ان آیتوں کو دیکھیں، احکام خداوندی کو دیکھیں اور اپنے معاشرے کا حال دیکھیں۔ آج ہمارے معاشرے کا کرپشن کے اندر، ڈنڈی مارنے میں، خیانت کرنے میں، بددیانتی میں اور فریب اور دھوکے بازی کے اندر جو حال ہے، الامان والحفیظ، لگتا نہیں ہے کہ حضرت شعیب علیہ السلام کی قوم جو ہے وہ ہم سے زیادہ خائن ہو اور ہم سے زیادہ بددیانت ہو۔ ہمارے ہاں بددیانتی کے وہ کارنامے انجام دیے جاتے ہیں، خیانت ایسے ایسے انداز میں کی جاتی ہے کہ عقل دنگ رہ جاتی ہے اور انسانیت شرمسار ہو جاتی ہے۔ گوشت بیچتے ہیں، گوشت بیچنے میں جو ڈنڈی ماریں گے، بوٹی چرانے میں جو گوشت بیچنے والا ڈنڈی مارے گا، اس میں جناب چربی ڈالنے کے اندر، اس میں عرف سے ہٹ کے ہڈی ڈالنے کے اندر، اس کے وزن کے اندر، وہ جو وزن کی پیمائش والا جو پیمانہ ہے، ترازو ہے، اسی کے اندر ڈنڈی ماری ہوتی، اسی کے اندر خیانت کے ساتھ کچھ نہ کچھ ایسی ٹیکنیک استعمال کرتے ہیں کہ جس کے ذریعے کم تول کے دیتے ہیں۔ پھل بیچنے والا گلا سڑا پھل جو ہے وہ دھوکے سے ڈال دے گا، سبزی بیچنے والا کچی خراب سبزی دھوکے سے ڈال دے گا، گوشت بیچنے والا باسی پرانا خراب اور مریل اور گھٹیا گوشت اس کے اندر ڈال دے گا، بلکہ بکرے کا گوشت لینے جائے تو کتے کا گوشت بیچنے والے موجود۔ اس سے زیادہ مسخ ذہنیت اور کیا ہو سکتی؟ گائے کا گوشت لینے جاتے ہیں، پتہ چلتا گدے کا گوشت بیچ رہا ہے۔ یہ ہمارے ملک کے کارنامے ہیں، یہ ہمارے ہی ملک کے اندر یہ چیزیں پائی جاتی ہیں۔ افسوس کی یقین کہ دوسرے مہذب ملکوں میں جا کے اس طرح کی چیزیں جو ہے وہ ہم سوچتے ہوئے شرم آ رہی ہوتی ہے کہ یہ ہیں ہمارے جو ہے وہ یہ ہمارے لوگ ہیں، یہ مسلمان کہلانے والے ہیں، یہ ہماری قوم کی امانت، دیانت اور صداقت کا یہ عالم ہے۔ जो चीज कपड़ा बेचेंगे उसके अंदर जो है ना वो पक्का रंग बोल के कच्चा रंग बेच देंगे, कपड़े को जरा जोर से नापेंगे। अब वो जिसको 5 गज समझ के सामने वाला खरीद रहा है, वो पता चला वो 4.5 गज, वो 4.5 गज निकलेगा। दूध के अंदर पानी मिलाना, बल्कि दूध ही ना होना, ये कितना बड़ा होता है कि दूध लेने जाते हैं तो बस तवक्कल तो अल्लाह, दूध खरीद लेते, वो यकीन ही नहीं है कि ये दूध है या पाउडर है कोई। इसके अंदर जो है ना वो कपड़े जो है वो बर्तन धोने वाला, कपड़े धोने वाला पाउडर वगैरह मिक्स करके और सारा कुछ मिल मिला के ये हमें व्हाइट किस्म का जो लिक्विड दिया जा रहा है, जो हमें दिया जा रहा है, तो इसमें दूध का नामो निशान नहीं है, ये दूध है ही नहीं। इससे बदतरीन लोग और कहाँ पाए जाएंगे, इससे बदतर जहनीयत वाले और लोग कैसे कहा और कौन होंगे। इतनी करप्शन, इतना खौफे खुदा दिलों से निकल गया, इस कदर बदतरीन लोग हैं कि जो ये सारे काम करने वाले। जान बचाने वाली अदवियात, कितनी उनके अंदर खयानत की जाती है। अल्लामान वल हफीज, एक बंदे की मां मर रही है, उसका बाप मर रहा है, वो उसकी जान बचाने के लिए भागम भाग जा रहा है, उसका बच्चा तड़प रहा है बेचारे का, वो भागम भाग जा रहा है, मैं इसको दवाई दूंगा इसके लिए जो है वो मुफीद साबित होगी। पता चलता वो जो दवाई लेके आया वो तो नमक घोला हुआ है, वो तो ऐसे कोई दो चार जो है ना वो जो है ना वो चूना वूना मिक्स करके जो है ना वो दवाई बनाई हुई है, उसके अंदर असल दवाई के अज्जा ही नहीं है जिसने इस मरज के अंदर शिफा देनी है। तो बच्चों के कातिल, बूढ़ों के कातिल, औरतों के कातिल, मरीजों के कातिल, दवाइयां बेचने वाले, यानी सारे नहीं लेकिन इतनी बड़ी तादाद है कि जिसको जो है ना वो सब जानते हैं कि हमारे मुल्क के अंदर जो है वो ये मेडिसिन के शोबे के अंदर क्या क्या होता है। फिर आप जरा फूड को ले लें, फूड के अंदर जो जो होता है, जो फूड डिपार्टमेंट के जो जो करप्शन पकड़ता है, जो बददियानतियां खयानतें पकड़ता है, अल्लाह अकबर, यानी बंदा किस किस बात को रोए। हमारा खुदा, हमारा रब क्या फरमाता है, फरमाता है कि ये नाप तोल में डंडियां ना मारो, खयानतें ना करो, सरकशी ना करो, हद से ना बढ़ो, ये ना करो। और हमारा अंग अंग जो है वो उसी बद्यानती, उसी खियानत, उसी चोर बाजारी, उसी हराम खोरी के अंदर डूबा होता है। ऐसे लोगों के न फर्ज कबूल, न इनके नफल कबूल, न इनकी इबादतें कबूल, जो दूसरों के कातिल हैं, जो दूसरों पे जुल्म करने वाले, जो दूसरों को धोखा देने वाले, जो हुकूक इबाद को तबाह करने वाले हैं, इनका कौन सा अमल खुदा की बारगाह में कबूल होगा। खुदा की लानत बरसती है इन लोगों पर। ऐसी हराम कमाई के साथ हज करने जाएंगे तो काबे के सामने जाके भी खड़े होंगे तो खुदा की लानत बरसेगी, रहमत नहीं बरसेगी इनके ऊपर। इस कदर हमारा हमारा बुरा हाल है, इस कदर जो है वो अलमनाक सूरत हाल है। अल्लाह ताला जो है वो हमारे लोगों को हिदायत अता फरमाए, खौफ खुदा अता फरमाए, और लोगों के डर से नहीं, खुदा के डर से और खुदा की बारगाह में पेशी के डर से ये हराम कारियां और ये हराम खोरियां जो है ये छोड़ दें। आगे इरशाद होता है, वल अर्द वदअहा लिल अनाम फीहा फाकिहतु वन नखलु ज़ातुल अकमाम वल हब्बु ज़ुल असफि वर रैहान फबिअय्यि आलाइ रब्बिकुमा तुकज़्ज़िबान। और उसने मखलूक के लिए जमीन रखी, उस जमीन में फल मेवे और गिलाफ वाली खजूरें हैं और भूसे वाला अनाज और खुशबूदार फूल हैं। तो ऐ जिन्नो इंसान, तुम दोनों अपने रब की कौन कौन सी नेमतों को झुटलाओगे। ये अल्लाह ताला ने और नेमतें बयान फरमाई कि जमीन भी खुदा की नेमत है और यकीनन बहुत बड़ी नेमत है कि जमीन ना हो तो हम चलेंगे किसके ऊपर। जमीन को अल्लाह ताला ने ऐसा बनाया है कि हम उसके ऊपर चलते हैं, सड़कें भी हैं उसके अंदर, नहरें भी हैं, दरिया भी हैं, पहाड़ भी हैं, मैदान भी है, उसमें सब्जा भी उगता है, वरना और सियारे भी हैं तो वहां की जो सूरत है यार वो सबके सामने। इस जमीन का टेम्परेचर जो है वो अल्लाह ताला ने ऐसा बनाया कि इसके ऊपर हम रह सकते हैं। तो ये लिल अनाम, ये है मखलूक के लिए, अल्लाह ताला ने मखलूक के लिए जमीन को पैदा किया। फिर इसमें जो इस जमीन के अंदर अल्लाह ताला ने हमारे लिए नेमतें रखी हैं, फल मेवे तरह तरह के, खजूरे हैं, और इसमें अनाज है कि जिसको जानवर भी खाते हैं, इंसान भी खाते हैं, फिर वो अनाज भी अल्लाह ताला ने भूसे के अंदर महफूज किया कि जिसकी वजह से एक अरसा दराज तक उसकी हिफाजत होती, वरना कीड़े खा जाए। खुशबूदार फूल हैं जिनसे इंसान सुरूर हासिल करता है, फरहत हासिल करता है। ایک بشاشت فیل کرتا ہے اپنے اندر، فریشنس اپنے اندر پاتا ہے. تو اللہ تعالیٰ اپنی نعمتوں کو بیان کر کے فرماتا ہے، اے جنو انس کے گروہ، تم دونوں اپنے رب کی کون کون سی نعمتوں کو جھٹلاؤ گے؟ سبحان اللہ. یہ اس سورہ مبارکہ میں جو میں نے پہلے بھی عرض کیا کہ یہ بار بار اللہ تعالیٰ نے بیان فرمایا کہ اے جنو انسان کے گروہ، تم دونوں اپنے رب کی کون کون سی نعمتوں کو جھٹلاؤ گے. یہ ایک اسلوب ہے، یہ سننے والے کے نفس کو تنبیہ کرنا ہے کہ جب کسی کے اوپر بہت زیادہ احسانات ہو اور وہ ان احسانات کے مقابلے میں اس طرح احسان مندی کا مظاہرہ نہ کر رہا ہو، تو جیسے مثال کے لیے سمجھا رہا ہوں کہ جیسے باپ اپنے بیٹے کو سمجھاتا ہے، ایک باپ بیٹا نافرمان ہے، باپ نے اس کے لیے جنا وہ بہت کچھ کیا، بچپن سے لے کر جوانی تک اس کی ایک ایک خواہش کو پورا کیا، اس کی ایک ایک ضرورت کو پورا کیا، سب کچھ کیا، اور بیٹا مسلسل نافرمانی میں ہے، تو باپ اس کو ایک ایک چیز یاد کراتا ہے کہ بیٹا تو بچہ تھا، چھوٹا تھا، تیری میں نے ضرورتیں پوری کی، میں نے تجھے اسکول میں داخل کرایا، میں نے تجھے تعلیم دلائی، میں نے تجھے جو ہے وہ کھانے پینے کو دیا، میں نے تجھے جو ہے وہ تمہاری دیگر ضروریات کو پورا کیا، میں نے تجھے گاڑی لے کے دی، میں نے تمہارے سارے جو ہے وہ جوانی کے اخراجات پورے کیے، میں نے تجھے دنیا بھر کی سیر کرائی. تو ایک ایک نعمت کو یاد کرا کے وہ ساتھ میں کہتا ہے کہ تم اس کو بھی نہیں مانو گے، تم اس کو بھی یاد نہیں کرو گے، تمہیں اس کا بھی احساس نہیں ہے، تم اس کی طرف بھی توجہ نہیں دے رہے. تو اللہ تبارک و تعالی جو حقیقتاً جو منعم حقیقی ہے، حقیقتاً جس کی ساری نعمتیں، جس کے سارے احسانات ہیں، تو وہ رب العالمین اپنی متعدد نعمتوں کو بیان فرما کے بار بار فرماتا ہے کہ اے جنو انس کے گروہ، تم اپنے رب کی کون کون سی نعمتوں کو جھٹلاؤ گے؟ یہ آسمان بلند کرنا تمہارے لیے، زمین کا بچھانا تمہارے لیے، زمین میں پھل پھول اگانا تمہارے لیے، تم اپنے رب کی کون کون سی نعمتوں کو جھٹلاؤ گے؟ تمہارے لیے دنیا کے اندر کیا کیا پیدا کیا، دریا جاری کیے، تمہیں میٹھا پانی مہیا کیا، تمہارے لیے درخت ہیں، پھل ہیں، پھول ہیں، روزی ہے، تم اپنے رب کی کون کون سی نعمتوں کو جھٹلاؤ گے؟ پھر یہ سب خدا نے تمہیں دیا، اس کے باوجود اگر تم اچھے عمل کرو گے تو خدا تمہیں جنت دے گا، تم اپنے رب کی کون کون سی نعمت کو جھٹلاؤ گے؟ جنت کے اندر تمہیں پینے کو، کھانے کو، پہننے کو اور نکاح کو اللہ تعالی نے کیا کیا نعمتیں تمہارے لیے رکھی ہیں، تم اپنے رب کی کون کون سی نعمت کو جھٹلاؤ گے؟ تو یہ اس انداز کے اندر اللہ تبارک و تعالی نے انسانوں کو اور جنات کو تنبیہ فرمائی ہے. اور اسی سے یہ پتا چلا کہ قرآن جیسے انسانوں کے لیے ہے، اسی طرح جنات کے لیے ہے، کیونکہ جب قرآن کے اندر ہی دونوں کو مخاطب کیا جا رہا ہے، جب قرآن میں ہی دونوں کو مخاطب کیا جا رہا ہے، تو اگر قرآن کے مخاطب صرف انسان ہو تو پھر جنات کو تو مخاطب نہ کیا جا، لیکن جنات کو بھی یہاں پر مخاطب کیا گیا. تو ہمارے پیارے نبی صلی اللہ تعالیٰ علیہ وآلہ وسلم انسانوں کی طرف بھی اللہ کے نبی ہیں، جنات کی طرف بھی اللہ تعالیٰ کے نبی بن کے آئے، بلکہ سرکار دو عالم صلی اللہ علیہ وآلہ وسلم ساری کائنات کے لیے اللہ تعالیٰ کے نبی ہیں، اللہ تعالیٰ کے رسول ہیں. اب آگے ارشاد ہوتا ہے انسان کی تخلیق کے بارے میں، فرمایا خلق الانسان من صلصال کالفخار، اس نے انسان کو ٹھیکری جیسی بجنے والی سوکھی مٹی سے پیدا کیا. اللہ تعالیٰ نے انسان کو کس سے پیدا کیا؟ فرمایا سوکھی مٹی سے. سوکھی مٹی کہ جو ٹھیکری کی طرح بجتی ہے، جیسے لکڑی خشک ہو جائے، جیسے یہ ہم دیکھتے ہیں مٹی کے برتن ہوتے ہیں، تو اب مٹی کے برتن کی جو ہے وہ ٹھیکریاں بنتی ہیں اور اس سے جو ہے نا وہ آواز بھی آتی ہے، اس کو اگر بجائیں تو اس سے آواز آتی ہے، اس پہ کوئی چیز ماریں گے تو اس سے آواز آئے گی. تو فرمایا کہ انسان کو ہم نے ٹھیکری جیسی بجنے والی سوکھی مٹی سے پیدا کیا. تو ایک تو یہ اللہ تعالیٰ کی قدرت کا اظہار ہے کہ انسان کا وجود کیا ہے، پیدا کس سے کیا؟ آدم علیہ الصلوۃ والسلام مٹی سے پیدا کیے گئے نا، پھر ہم تو آدم علیہ الصلوۃ والسلام کی اولاد میں چلتے آ رہے ہیں، ہمارا جو تولد و تناسل کا سلسلہ ہے وہ تو مرد و عورت کے ملاپ سے ہے، لیکن آدم علیہ الصلوۃ والسلام کو جو پیدا کیا وہ مٹی سے پیدا کیا. قرآن پاک کے اندر جو حضرت آدم علیہ السلام کی تخلیق کا بیان ہے، اس کے لیے مختلف الفاظ ہیں. ایک جگہ فرمایا سلالۃ من طین، ایک جگہ فرمایا طین لازب، ایک جگہ فرمایا صلصال من حمإ مسنون، اور یہاں پر ہے صلصال کالفخار. تو یہ جو ہے نا کہ مٹی سے بنایا، چنی ہوئی مٹی سے بنایا، چپکنے والی مٹی سے بنایا، خشک بجتی ہوئی مٹی سے بنایا، جو ایسے سیاہ گارے کی تھی جس سے بو آتی تھی. تو یہ حضرت آدم علیہ السلام کا جو مجسمہ بنا تھا, مٹی کا جو مجسمہ بنا جس میں روح ڈال کے آدم علیہ السلام کو پیدا کیا گیا, تو یہ اس کے مرحلے ہیں. کیونکہ آدم علیہ السلام کو پیدا کرنے کے لیے اللہ تعالیٰ نے پہلے مٹی جو ہے زمین کے مختلف جگہوں سے مٹی کو جمع کروایا, پھر اس کو پانی کے اندر گوندا گیا تو وہ گیلی مٹی تھی, چپکنے والی مٹی تھی. پھر وہ آہستہ آہستہ خشک ہو گئی تو وہ بجنے والی مٹی ہو گئی. پھر جب وہ گیلی تھی اور گاڑی تھی تو اس سے جو ہے وہ بو آتی تھی, پھر اس سے وہ خشک ہوئی تو بجنے والی مٹی تھی, اور جب وہ خشک ہو کے پورا ایک اس کا وہ مجسمہ بن گیا تو پھر اللہ تعالیٰ نے اس میں روح ڈالی, تو وہ حضرت آدم علیہ الصلوۃ والسلام کی تخلیق ہوئی. اور یہیں سے ایک اور چیز کی طرف بھی میں اشارہ کروں کہ انسان کی ابتدا کیسے ہوئی, وہ یوں ہوئی. وہ جو بندر والے ہیں, ڈارون کے ماننے والے کہ انسان بندر سے بنا, وہ مذہب بالکل باطل ہے, وہ اسلام کا جو ہے وہ عقیدہ نہیں ہے. بلکہ وہ جس نے بیان کیا وہ تو اس کا بھی عقیدہ نہیں تھا, اس نے بھی اپنا خیال ہی ظاہر کیا تھا. ڈارون نے بھی یہ نہیں کہا تھا کہ واقعتا انسان بندر سے بنا ہے, اس نے بھی یہ کہا تھا کہ جو چیزیں ہیں ان سے لگتا یوں ہے. تو اس کے وہ خیال تھے جس کو اس نے جو ہے نا وہ اپنی تھیوری کے اندر جو ہے وہ نظریہ ارتقاء کے اندر جو ہے ایولیوشن تھیوری کے اندر بیان کیا. بعد والوں نے تو اس کو بالکل جو ہے نا وہ دینی معنی بنا کے بیٹھ گئے, اور آج تک وہ نظریہ ارتقاء جو ہے کسی پختہ دلیل سے ثابت نہیں ہو سکا. اس کو بولتے ہیں جی نظریہ وہ استقراء سے ہم کو ثابت ہوا, اور جو موجود قرائن ہیں ان سے یہ پتہ چلا. تو قرائن سے جو چیز پتہ چلتی ہے وہ ایسی قطعی نہیں ہوتی, ایسی یقینی نہیں ہوتی جیسے یہ لوگ بیان کرتے ہیں. انسان کیسے وجود میں آیا یہ قرآن کے اندر بیان کر دیا گیا. حضرت آدم علیہ الصلوۃ والسلام کو مٹی سے یوں مختلف مراحل سے گزار کر اللہ تعالیٰ نے بنایا. یہ اسلام کا عقیدہ ہے, یہ مسلمانوں کا عقیدہ ہے. تو انسان جو ہے آدم علیہ الصلوۃ والسلام, انہیں اللہ تعالیٰ نے مٹی سے بنایا. جنات کیسے بنائے, اب اللہ تعالیٰ جنوں کا بیان فرماتا ہے. ارشاد فرمایا وخلق الجن من مارج من نار فبأي آلاء ربكما تكذبان, اور اس نے جن کو بغیر دھوئیں والی آگ کے خالص شعلے سے پیدا کیا. تو اے جنو انسان, تم دونوں اپنے رب کی کون کون سی نعمتوں کو جھٹلاؤ گے. یہ جنات کی تخلیق ہے کہ جنات کو اللہ تعالیٰ نے کس سے پیدا کیا, بغیر دھوئیں والی آگ کے خالص شعلے سے, یعنی وہ آگ کہ جس میں دھواں نہیں تھا, اللہ تعالیٰ نے اس سے جنات کو پیدا کیا, جن کو پیدا کیا. اور بھی قرآن پاک میں اور جگہوں پر بھی اس کا بیان ہے. تو یہ جو تین مخلوقات ہیں ان کے بارے میں, تین مخلوقات سے مراد ہے فرشتے, جنات, انسان, ان کے بارے میں جو مسلمانوں کا عقیدہ ہے, نبی پاک صلی اللہ علیہ وسلم نے بیان فرمایا, مسلم شریف کی حدیث مبارک ہے, فرمایا کہ فرشتوں کو نور سے پیدا کیا گیا, لائٹ سے, نور سے پیدا کیا. ابلیس کو خالص آگ سے پیدا کیا گیا, اور حضرت آدم علیہ السلام کو اس طرح پیدا کیا گیا جس طرح تمہارے سامنے اللہ تعالیٰ نے قرآن میں بیان کیا. تو آدم علیہ السلام مٹی سے, جنات آگ سے, اور فرشتے نور سے پیدا کیے گئے. یہ ہمارا عقیدہ ہے ان تینوں کے بارے میں. اب اسی میں ان لوگوں کا واضح طور پہ رد ہے جو یہ کہتے ہیں کہ جنات کوئی جدا مخلوق نہیں ہے, بلکہ پہاڑوں میں رہنے والے, جنگلوں میں رہنے والے جو وحشی انسان ہیں ان کو کہا جاتا ہے. اب غور کریں, اللہ تعالیٰ نے انسانوں کی تخلیق جدا بیان کی, جنات کی تخلیق جدا بیان کی. انسان مٹی سے بنائے گئے, جنات آگ سے بنائے گئے. تو کیا وہ جو جنگلوں میں رہنے والے انسان ہیں وہ آگ سے بنے ہوئے ہیں؟ کیا جو پہاڑوں میں رہنے والے وحشی لوگ ہیں وہ آگ سے بنے ہوئے؟ یعنی پہاڑوں سے مراد ہے کہ جو بالکل وہ زمانہ قدیم والے ٹائپ کے لوگ ہیں, کیا وہ آگ سے بنے ہوئے؟ تو یہ جو لوگ قرآن پاک کی رنگ برنگی تفسیریں اور تعبیریں کرتے ہیں, ان کو خدا ہی عقل دے کہ پتہ نہیں کیسے ان کا ذہن اس بات کو قبول کر لیتا ہے کہ قرآن جس چیز کو اتنا وضاحت, اتنی صراحت سے بیان فرما رہا ہے کہ انسان جدا مخلوق ہے, اسے مٹی سے ابتدا میں بنایا گیا, جنات ایک جدا مخلوق ہیں, اسے آگ سے بنایا گیا, लेकिन वो हमारे एक यूनिवर्सिटी का सरबरा, और उसके बाद जो सेकुलर और इस तरह के लोग उसकी पैरवी करने वाले, उनको जिन्नात समझ ही नहीं आते, जिन्नात का वजूद ही नहीं मानते। तो ये देख ले कि कुरान ने जिन्नात का बयान फरमाया, ये कुरान की आयत है ना, वो खलकल जान मिन मारिजिन मिन नार, और इसी तरह और बहुत से वल जान खलकना मिन कबलु मिन नारिस समूम, ये अल्लाह ताला ने कुरान में बयान फरमाया। जब कुरान में अल्लाह ताला ने बयान कर दिया कि जिन्नात जुदा मखलूक हैं, अल्लाह ताला ने इनको आग से पैदा किया, अब जो इसको ना माने तो खुद गौर कर ले, मुसलमान है वो। जब कुरान को ही नहीं मानना तो फिर कौन सा इस्लाम है, फिर किधर का दीन है, फिर कहां का ईमान। तो लिहाजा ये इस्लाम के बड़े बुनियादी अकायदे हैं। अगर कुरान की बातों को यूं घुमा फिरा के एक उधर कर दिया, एक उधर कर दिया, अगर यही हशर करना है तो ये तो फिर पता नहीं क्या दीन का क्या क्या बनेगा। इसी तरह फरिश्तों का इनकार करने वाले मौजूद हैं। नबी पाक अलैहिस्सलाम कितनी वजाह से फरमा रहे हैं कि फरिश्ते नूर से पैदा किए गए, लेकिन इस तरह के जो बिल्कुल जो है वो नई तहजीब के जो है ना वो हवा खाए हुए लोग थे, उन्होंने क्या कहा जी फरिश्तों का कोई वजूद नहीं, इंसान के अंदर जो नेके की कुव्वत है उसको फरिश्ता बोलते हैं। भाई नबी पाक अलैहिस्सलाम फरमा रहे फरिश्ते जुदा मखलूक है नूर से बने, जिन्नात जुदा मखलूक हैं आग से बने, और ये जो आज के जमाने के और कुछ अरसा पहले के लोग हैं आवारा किस्म के और आजाद ख्याल, वो ये कह रहे हैं कि नहीं इनका वजूद ही कोई नहीं। तो बताइए हमने कलिमा किसका पढ़ा है? हमने कलिमा अल्लाह और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का पढ़ा है, हम उनकी मानेंगे। इनकी आवारा ख्यालियों को और इनकी परागंदा ख्यालियों को इसको नहीं तस्लीम करेंगे। तो ये हमारा जिन्नात के बारे में, फरिश्तों के बारे में हमारा अकीदा है। अब इसके बाद अल्लाह ताला फरमाता है, रब्बुल मशरिकैन व रब्बुल मगरिबैन फबिअय्यि आलाई रब्बिकुमा तुकज्जिबान, वो दोनों मशरिकों का रब है और दोनों मगरिबों का रब है, तो तुम दोनों अपने रब की कौन कौन सी नेमतों को झुटलाओगे। अल्लाह ताला दो मशरिकों का रब है, दो मगरिबों का। अब इसमें सवाल होता है कि मशरिक मगरिब तो एक ही है, एक मशरिक है एक मगरिब है, दो मशरिक दो मगरिब से क्या मुराद है? उसका जवाब यह है कि यहां पर बाद औकात एक लफ्ज को मुख्तलिफ एतबार से इस्तेमाल किया जाता है, मशरिक एक है मगरिब एक है। लेकिन आपने देखा होगा कि सूरज सर्दियों में जिस मशरिक से निकलता है वो हमें और नजर आ रहा है, और गर्मियों में जब निकलता है तो वो उससे हटके होता है, उसी एतबार से साया छोटा बड़ा होता है। गर्मियों में सूरज जहां से निकलता है वहां से यूं डायरेक्ट जब जो है वो गुजरता है तो हमारा साया छोटा सा बनता है, सर्दियों के अंदर हमारा साया लंबा होता है। तो ये जो सूरज का सर्दियों और गर्मियों के तबार से मकाम तुलू और मकाम गुरूब मुख्तलिफ है, यानी फर्क आ जाता है, उसके अतबार से इसे कहा दो मशरिकों का रब यानी सर्दी और गर्मी के मशरिक का, दो मगरिब का रब यानी सर्दी और गर्मी के सूरज डूबने की जगह का रब। और अगर रोजाना रोजाना का एतबार करें कि सूरज यकदम तो नहीं होता कि सर्दियों में एक ही जगह से निकल रहा तो गर्मियों में यकदम हट जाता है वहां से, हल्के हल्के हटते हटते वहां तक होता है उसका निजाम, तो उस एतबार से बहुत सारे मशरिक कह सकते हैं। तो उस एतबार से कुरान पाक में है मशरिकों का भी रब है अल्लाह ताला, मगरिबों का भी रब है, तो बहुत सारे मशरिक मगरिब जो है वो रोजाना के तुलू और गुरूब के एतबार से फरमाया गया। अब इरशाद होता है, मरजल बहरैन यल्तकियान बैनहुमा बरज़खुन ला यबगियान फबिअय्यि आलाई रब्बिकुमा तुकज़्ज़िबान यखरुजु मिन्हुमा लुलु वल मरजान फबिअय्यि आलाई रब्बिकुमा तुकज़्ज़िबान। उसने दो समंदर बहाए कि दोनों मिले हुए लगते हैं, उनके दरमियान एक आड़ है कि वो एक दूसरे की तरफ बढ़ नहीं सकते, तो तुम दोनों अपने रब की कौन कौन सी नेमतों को झुटलाओगे। इन समंदरों से मोती और मरजान निकलता है, तो तुम दोनों अपने रब की कौन कौन सी नेमतों को झुटलाओगे। यहां पर मुतअद्दद चीजें बयान हुई। पहली बात बयान की कि अल्लाह ताला ने दो समंदर बहाए, दोनों मिले हुए, दरमियान में आड़, एक समंदर दूसरी की तरफ बढ़ नहीं सकता, इससे क्या मुराद है? इसकी बहुत सारी तफसीरें की गई हैं। एक तो ये भी तफसीर है कि बहुत सारी दुनिया में जगह वो है जहां दो समंदर मिलते हैं, जैसे किसी जगह पर जो दुनिया के सात बड़े समंदर हैं तो इनके मिलने की भी जगह है, तो वहां दो समंदर मिलते हैं और वो दूर तक इकट्ठे जा रहे हैं, एक का पानी मीठा है एक का खारी है, जो उसके अंदर इस अंदाज की भी चीजें होती। तो एक तो ये तफसीर की गई है कि दो समंदर मिलते हैं, दरमियान में आड़ है, अल्लाह ताला ने दो समंदर जारी किए, दरमियान में आड़ है, ये और समंदर चला, ये और समंदर चला, इसका रंग और है, इसका रंग और है, और ये मंजर जो है ये दुनिया में कई मकामात पर है। एक तफसीर ये की गई है, ये दूसरी तफसीर अर्ज कर रहा हूं, वो ये है कि समंदर के अंदर ही बाज़ोकात, मोस्टली तो समंदर खारी पानी है, लेकिन उसके अंदर ही बाज़ोकात मीठे पानी की लहरें भी चल रही होती हैं, और ये जो समंदर के सफर करने वाले हैं उनमें से बाज़ोकात वो समंदर में से ही पीने के काबिल पानी जो है वो लेके इस्तेमाल करते हैं। और एक तफसीर ये भी कही गई है और ये भी बड़ी शानदार है, वो ये है कि आप लोगों ने मुशाहदा किया होगा कि बाज़ोकात क्या होता है कि जैसे हम घरों में जहां हम रहते हैं एक जगह बोरिंग करें, एक जगह सुराख करें पानी निकालने के लिए, खारी पानी निकलता है, नमकीन पानी निकलता है, उससे थोड़ा सा हटके निकालें तो सही पानी निकल आता है, और ये हजारों नहीं लाखों जगह पे ऐसा होता है, और शायद इसको अगर आप गौर करेंगे तो आपकी जिंदगी में ऐसे तजर्बात होते हैं कि एक इलाके का पानी जो है वो खारी है, नमकीन है, हल्का सा कसैला है, जायके में कुछ फर्क है, भारी है, लेकिन उसी के अंदर कुछ दूसरी जगहों पर ट्राई करें तो वहां से सही पानी निकल आता है। और बाजू का तो ये पानी जो निकालने वाले होते हैं ये भी इस तरह करते हैं, एक जगह जो है वो खोदा, उसका नल उसका सुराख किया, होल किया, वहां पर पानी चेक किया, नहीं जी ये सही नहीं है, दूसरी जगह किया, नहीं जी सही नहीं है, तीसरी जगह किया, नहीं सही नहीं है, चौथी जगह किया, सही निकल आया। तो अब गौर कीजिए, जमीन वही है और वही चंद गज का वो एरिया है, लेकिन उसी के अंदर खारा पानी भी खुदा ने रख दिया, उसी के अंदर मीठा पानी भी रख दिया। तो ये जो पानी है अल्लाह ताला फरमाता है कि ये दो समंदर है, ये पानी के जो है ना ये समंदर है, यानी पानी के बड़े जखीरे को बेसिकली अरबी के अंदर जो है ये बाहर का लफ्ज उसके लिए भी इस्तेमाल होता है, पानी के बड़े जखीरे, तो जमीन के नीचे पानी का जखीरा है। लेकिन हैरत अंगेज बात है कि एक जगह से खारी पानी निकलता है, दूसरी जगह से सही पानी निकल आता है। बाज़ों का तो ऐसा होता है, गाँव के अंदर तो ऐसा भी होता है कि दो घर हैं, ये दरमियान में दीवार है, दीवार के इस तरफ वाला वहां पर बोरिंग करके पानी निकालता है तो नमकीन निकल रहा है, दूसरी तरफ वाला पानी निकाल रहा है तो सही निकल रहा है। तो ये अल्लाह ताला ने पानी जारी किए हुए दोनों के दरमियान आड़ है, वो क्या आड़ है कि जिसकी वजह से यहां नमकीन है वहां सही है, तो अल्लाह ताला फरमाता है ये खुदा की कुदरत है। मारज अल बहरैन यल्तकियान बैनहुमा बरज़खुन ला यबगियान, पानी तो मौजूद है, ये नहीं हो रहा कि नमकीन जो है वो दूसरे को या वो खराब कर दे या वो जो सही वाला है वो नमकीन को ठीक कर दे, नहीं, दोनों अपनी अपनी जगह निकल रहे और बरसों पानी निकलता रहता है, बरसों पानी निकलता रहता है। तो ये जो खुदा ने खजाने ये इसके अंदर रखे हैं ये अल्लाह ताला की कुदरत के शाहकार हैं। तो फरमाया कि तुम अपने रब की कौन कौन सी नेमत को झुठलाओगे। फिर इसके साथ अगली बात बयान फरमाई कि इन्हीं में से मोती और मोंगा निकलता है। मोती तो मशहूर है, मोंगा जो है ये एक एतबार से नबातात है और हकीकत के एतबार से ये पत्थर है, लेकिन ये नबातात की तरह बढ़ता भी है लेकिन है पत्थर। तो अल्लाह ताला फरमाता है कि समंदरों से ये भी निकलते हैं, तो समंदरों से जो है वो ये चीजें भी निकलती हैं, तो ये जो कीमती चीजें उसमें से निकलती हैं ये भी खुदा की नेमतें हैं। तो फरमाया कि तुम अपने रब की कौन कौन सी नेमत को झुठलाओगे। फिर समंदरों के हवाले से ही एक और नेमत अल्लाह ताला ने बयान फरमाई, फरमाया वलहुल जवारिल मुनशआत फिल बहर कल आलाम فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, और दरिया में पहाड़ों जैसी उठी हुई कश्तियां उसी की हैं, तो तुम दोनों अपने रब की कौन कौन सी नेमतों को झुठलाओगे। दरिया के अंदर पहाड़ों की तरह बुलंदो बाला कई कई मंजिला कश्तियां, फरमाया कि ये सब इनका जो पैदा होना, इनका पानी पे तैरना, इनके बनाने का आना, इसको बनाने का तरीका आना, ये सब अल्लाह ताला की तरफ से है। तो फरमाया कि इनका मालिक ही हकीकी अल्लाह ताला है, इनका बनाना, इनकी बनाने की अकल, इनका दरियाओं में चलना तैरना सब अल्लाह ताला की कुदरत से है, और ये वो नेमत है कि जिसके जरिए मशरिक का सामान मगरिब पहुंचता है, मगरिब का सामान मशरिक में पहुंचता है। तो फरमाया कि तुम अपने रब की कौन कौन सी नेमत को झुठलाओगे। अल्लाह तबारक व तआला हमें फहम कुरान की दौलत से माला माल फरमाए। आमीन बिचाहिन नबी के अमीन सल्लल्लाहु अलैहि वसल्लम।